नमस्कार, उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी सशिन्द्र गौतमसँगै म अच्युत घिमिरेको स्वागत छ। श्रुति सम्वेकको आजको श्रृङ्खलामा हामी मोहन मैनालीको मान्ठा डराएको जोग नियात्रा लिएर आइपुगेका छौं। यो नियात्राको दुई श्रृङ्खलासम्म हामीले सुनाइसक्यौं। गएको साता हामीले यसको दोस्रो श्रृङ्खला सुनाएका थियौं र दोस्रो श्रृङ्खलामा मान्ठा डराएको जुगको घर बस्नेलाई केही थाहा छैन भन्ने परिच्छेद सुनाएका थियौं। आज यसै पुस्तकबाट मान्ठा डराएको जुगको तेस्रो श्रृङ्खला अब वाचन शुरू हुन्छ। २०५९ साल असार 20 गते रातभर आकाश खुलेको थियो। बिहान हामी हिँड्न ठिक्क परेपछि दर्के पानी पर्न थाल्यो। भिडियो क्यामेरा, स्टिल क्यामेरा, ब्याट्री र टेप जगाउने बन्दोबस्त गर्न थाल्यौँ। विष्णु सरले पनि पुरानो छाता ठिक्क पारे। उनले हामीलाई अमरबहादुर कहाँ पुर्याइदिने भए। बर्खे झरीमा उनलाई हिँडाउन हामीलाई मन लागेको थिएन। हामीले उनलाई नजान जोड गऱ्यौँ। उनले भने, दुःख झेलेका मान्छेले नयाँ मान्छेलाई के कसो ठान्ने हुन्? म अमरबहादुरलाई भेटेर सबै कुरा बताइदिन्छु। उनले यति भनिसकेपछि हामीले केही भन्ने ठाउँ रहेन। हामी विष्णु सरका पछि पछि उकालो लाग्यौँ। चिम्टाइलो माटोको बाटो चिप्लो भएको थियो। आकाशबाट परेको पानी बाटोमा जम्मा भएर भल बगेको थियो। बस्ती बाक्लै भए पनि घर बाहिर मान्छे देखिँदैनथे। पानीका डरले बाहिर ननिस्केका होलान् जुका भने बाटाभरि कति बेला को मान्छे आउँछ र रगत चुसौँ भनेर मुख ठाडो पारेर बसेका थिए। सबैका जिउमा दुई चारवटा जुका चढे। पेट डम्म नभएसम्म रगत चुसे। अलिकति उकालो चढेपछि हामी निर्जन ठाउँ पुग्यौँ। चितवन जाने बाटोलाई दाहिने छाडेर देब्रेतिर लाग्यौँ। फनफन्ती घुमेको डाँडो आधा घुमिसकेपछि डाँडाभन्दा तल पातलो गाउँ देखियो। घाँसै घाँसले ढाकेको ओह्रालो बाटोमा 15 मिनट हिँडेपछि हामी सती भन्ज्याङ अमरबहादुर थापाको घर पुग्यौँ। हामी पुग्ने बित्तिकै अमरबहादुरले भित्रबाट आगोका 6-7 वटा कोइला निकालिदिए। गाउँघरतिर नौलो मान्छे आउँदा को हो, कता जान लागेको हो भने सोध्नुपर्ने। चिनेको भए सन्चो बिसन्चो के कसो छ, खेतीपाती कस्तो छ भनेर सोध्नुपर्ने। नचिनेको मान्छे भए पनि कस्तो पानी परेको, बटुवालाई साह्रै दुःख दियो जस्ता कुरा भनेर कुराकानी गर्ने बाटो खोल्नुपर्ने। त्यसको उल्टो आगोका भरबराउँदा कोइला ल्याइदिएको देखेर हामी अक्क न बक्क पर्यौँ। विष्णु सरले भने, जुत्तामुजा खोलेर जिउमा चढेका जुका टिपेर आगोमा हालौँ, त्यसपछि कुरा गरौँला। हामी विष्णु सरले भने जे गर्न थाल्यौँ। सबैका खुट्टामा 2-3 वटाका दरले जुका भेटिए। 2-3 ठाउँबाट आलो रगत बगिरहेको थियो। रगत चुसेर डम्म भएपछि मान्छेको शरीरमा अडिन नसकेका जुका भने अघि नै झरिसकेका रहेछन्। हामी जुका टिप्न लाग्दा विष्णु सरले अमरबहादुरलाई हाम्रो परिचय दिए र हामीलाई सहयोग गर्न उनलाई आग्रह गरे। त्यसपछि उनी बिदा मागेर जुन बाटो आएको त्यही बाटो फर्किए। जुका टिप्नतिर लागेरन्। ढुङ्गाको पर्खाल लगाएको, खरले छाएको एक कोठे सानो झुप्रो, घरको लम्बाइपट्टि पाली निकालेर सिकुवा त बनाएको थियो, तर 3 फिटको सिकुवाको 2/3 भाग पानीले भिजेर ढाडिएको थियो। त्यही चिसो सिकुवाको भित्तामा अडेस लागेर बसेका थिए अमरबहादुर। उनले रातो टी सर्ट लगाएका थिए। तल्लो भाग छाक्न कछाड बेरेका थिए। बीचबीचमा हामीले कुरा सोद्धा उनी बोल्थे, बाँकी समय सोचमग्न हुन्थे। घरको दायाँपट्टि मास्तिर खुला ठाउँमा एक हलगुरु भिजेर बसेका थिए। त्यसदेखि मास्तिरको डाँडामा एउटा भैँसी पनि भिजिरी बसेको थियो। अमरबहादुरका दुईजना ससाना छोरा निलो प्लास्टिकको ओढ्नेले पानी छेल्न खोजेर भैँसीको नजिक उभिरहेका थिए। कालीकोटमा नमारिएका भए भीमबहादुर पनि यसै गरी झरी बादल नभनी काम गरिरहेका हुन्थे। एकछिनपछि हामीले अमरबहादुरसँग कुराकानी गर्यौँ। भीमबहादुरको पढाइ, बानी, बेहोरा आदिबारे। भीमबहादुरले 8 कक्षा पास गरेका थिए। उनले एक वर्ष यताउता गरेर कमाउँछु, त्यसपछि 9 क्लास पढ्छु भन्ने सोचेछन्। कुल्ली काम पनि कहाँ पाइन्थ्यो र गाउँमै खन लागेको नहरमा पनि त्यति धेरै काम थिएन। गाउँका सबै साथीभाइ कालीकोट जान भनेपछि उनी रोकिएनन्। जाने बेलासम्म पनि बाबुले भयो नजा भनेका थिए, उनी जाने जाने भनेर हिँडे। अमरबहादुरले हामीलाई छोराका एक एक गुण बताए। एकदम सुधो थियो, सुधो। बिना काम गाउँ घुम्दैन थियो। स्कुलबाट फर्केपछि खाजा साजा खाएर घाँस काट्न जान्थ्यो, घरको धन्दा गर्थ्यो, सबै काम गर्थ्यो। कालीकोट पुगेको 20-25 दिनपछि उनले चिठी पठाएका थिए, हामीलाई राम्रै छ, चैतको पहिलो हप्तातिर आइपुग्छौँ भन्ने बेहोराको। तर उनी फर्केर आएनन्। कहिले कहिले सपनामा आउँछ, यसो घर वरिपरि हिँडेको देखिन्छ। अमरबहादुरले भने, आफ्नै आँखा अगाडि मरेका, दाह संस्कार गरेका मान्छे त सपनामा जिउँदै हुन्छन्, घरमा आउँछन्, गफ गर्छन् भने भीमबहादुरलाई त मरेको देख्ने मान्छे कोही थिएन। त्यसैले अमरबहादुर दोधारमा थिए। विश्वास गर्ने कि नगर्ने, विश्वास नगरौँ सबैले मर्यो भन्छन्, विश्वास गरौँ आफूले देखेको छैन। भीमबहादुरले कालीकोट गएर 3 महिनामा 6,000 रुपियाँ कमाएका रहेछन्। 3,000 जति खर्च गरेछन्, 3,000 पाउन बाँकी रहेछ। झन्डै 1 महिना अघि ठेकेदारले अमरबहादुरलाई उनका जेठा छोराको कमाई र क्रिया खर्च एकैचोटि थमाए। उनले छोराको क्रिया गरेको 6-7 दिन मात्र भएको थियो। गएको मङ्सिरसम्म त्यस घरमा 2 बुढाबुढी, 3 छोरा र 1 छोरी थिए। यत्तिको सानो परिवारलाई पनि आफ्नो बारीको कमाईले वर्षभर खान पुग्दैन थियो। घरको अन्नले जसोतसो 6 महिना खान पुग्छ, 6 महिना जङ्गलको खानुपर्छ। त्यही दुःख सम्झेर 1-2 महिना पैसा कमाउँछु, त्यसपछि फेरि पढ्छु भनेको थियो उसले। हामीले पनि लौ त नि कमा भनेका थियौँ, अहिले आएर त्यस्तो भयो, भीमबहादुरकी आमा धनमायाले भनिन्। यति कुरा गरेर धनमाया हाम्रो लागि पनि भात पकाउन लागिन्। भात पाकिसक्न अझै 1-1.5 घन्टा बाँकी लाग्थ्यो। त्यसैले हामी इन्द्रबहादुर थापाको घरतिर लाग्यौँ। अमरबहादुरको घरबाट 1 कान्लो ओर्लेर 5 मिनट तेर्सो हिँडे पुगिन्थ्यो इन्द्रबहादुरको घर। उनी घरमै बसिरहेका थिए। इन्द्रका छोरा ज्ञानबहादुर हलक्क बढेर लायक र गतिलो भएका थिए। उमेरले त काँचै थिए, भर्खर 15 वर्षमा हिँड्दै थिए। यहाँबाट कालीकोट गएका 20 भाइमध्ये सबैभन्दा कान्छा थिए। 2 कक्षा पढेपछि कुल्ली काम थालेका थिए। गरिबको छोराछोरी 1-2 पैसा कमाउनुतिर हेऱ्यो, स्कुलतिर हेरेन, इन्द्रबहादुरले भने। ज्ञानबहादुर काममा निकै अनुभवी भइसकेका थिए। पोहोर साल दसैँमा लमजुङको बेसी सहर गएका थिए। 17-18 सय पैसा कमाएर ल्याएका थिए। उनीहरूले त्यही पैसाले दसैँ मानेका थिए। त्योभन्दा अघि पोहोरको बैशाख जेठमा ज्ञानबहादुरले जोगीमाराकै नहरमा काम गरेका थिए। सिमेन्ट खोल्ने, माटो दिने, ढुङ्गा दिने, बोक्ने आदि। इन्द्रबहादुरले छोरो हिँडेको बेलाको कुरा सुनाए। यता जान्छु उता जान्छु भनेन, कहाँ जान्छस् भन्दा अलिक टाढै जाने रे, अलिक पैसा पाउने ठाउँमा जाने भन्यो। र अब जा त नि, कसैसँग पनि लड्नु हुँदैन टाढाको मेलामा। ढुङ्गाले चेप्ला, मुढाले चेप्ला, साथी साथी लडेर चोट घाउ पर्ला भनी पठायौँ। आखिरमा झन् त्यस्तो पो भयो। साथीभाइ कसैसँग नलड्दा पनि ढुङ्गा मुढाले चेप्ला भनी सतर्क हुँदाहुँदै पनि ज्ञानबहादुरको ज्यान गयो। इन्द्रबहादुरले यसअघि 2 भाइ छोरा मरेको वियोग खैपिसकेका थिए। जेठो छोरा 10 महिनाको उमेरमा बितेका थिए। माइलो छोरा पनि 3 वर्षमा मरे। तर ती दुवैजना कालगतिले मरेका थिए। ती दुवैजना मरेको इन्द्रबहादुरले आफ्नै आँखाले देखेका थिए। अहिले जस्तो सुनेको भर मात्र होइन, लासको दाह संस्कार गर्न पाएका थिए। त्यसैले त्यति बेला इन्द्रबहादुरले चित्त बुझाएका थिए, उनीहरूको माया मारेर बसेका थिए। साइलो छोराको पनि त क्रिया गरिसकेको थिए, तर उसको माया मारेका थिएनन्। यही बाटो गएको, यही बाटो आउँछ भन्ने आश लाग्छ, उनले भने। भनिसक्दा उनले हातमा झोला झुन्ड्याएर घरबाट हिँडेको छोरा जलजली देखेछन्। म कमाएर ल्याउँछु, ऋण धेरै नगर्नु भनेको सम्झिएछन्। त्यसपछि उनी भक्कानु परे, दुईवटा घुँडाको बीचमा टाउको छिराएर घुक्क घुक्क गरे। यस्तो अवस्था यसअघि मैले कहिल्यै भोगेको थिइनँ। म अक्क न भक्क परेँ। यति बेला साथीहरू फोटो पत्रकार चन्द्रशेखर कार्की र भिडियो सम्पादक रविन्द्र पाण्डेले केही पहिले काठमाडौँमा गरेको कुराकानी सम्झे। दैलेखको नौमूल्यमा माओवादीले धेरै प्रहरी मारे लगत्तै चन्द्रशेखर त्यहाँ पुगेर फर्केका थिए। एक साँझको भेटमा चन्द्रशेखरले भनेका थिए, एउटी कलिली विधुवाले आफ्नो प्रहरी लोग्नेको लासलाई अँगालो हालेर रोएको देख्दा मेरो मन थामिएन। सुरुमा फोटो खिच्नै सकिनँ, धेरै कोसिस गरेपछि मात्र त्यो फोटो खिचेँ। रविन्द्रले तुरुन्तै प्रतिवाद गरे, क्यामेरा हातमा लिइसकेपछि तैँले आफ्नो सम्पूर्ण ध्यान आफ्नो अगाडि जे छ त्यसलाई जस्ताको तस्तै उतार्नमा लगाउनुपर्छ। मसिन जस्तो बनेर कविको जस्तो भावनामा बग्नु हुँदैन, हाँसो देख्दा रमाउनु हुँदैन, दुःख देख्दा रुनु हुँदैन। रमाउने दुःखित हुने जे गर्नुपर्छ पछि खिच्ने काम सकेपछि गर्नुपर्छ। पहिले पहिले म पनि त्यसै भन्थेँ, तर अहिले थाहा पाएँ त्यो कुरा अरू बेलालाई मात्र काम लाग्ने रहेछ, यस्तो बेलालाई होइन रहेछ, चन्द्रशेखरले भनेका थिए। हामीलाई के गरौँ र कसो गरौँ भएको थियो। इन्द्रबहादुरले टाउको उठाएर दुई हातले आँसु पोछुन्जेल हामी चुप लागेर बस्यौँ। त्यसपछि मैले सोधेँ, आफ्नो बारीको उब्जनीले कति महिना खान पुग्छ? कति पुग्नु र? छ महिना आफ्नो खाने, छ महिना खोजेर खाने, बजारको चामल किनेर ल्यायो खायो, उनले भने। यो कुरा मैले खासै जान्न खोजेको थिइनँ। अरू मानिससँगको कुराकानी र उनको घरको हालत देखेर हामीलाई थाहा भइसकेको थियो। उनको ध्यान अन्यत्र मोड्नका लागि मात्र सोधेको थिएँ। उनले थपे, कुखुरा खसी बोका छ भने बेच्ने, छैन भने बोडी सोडी लगाउँला, तोरी सोरी छरौँला, कुटौँला, झारौँला, बेचेर तिरौँला भन्ने कबुलेर ऋण काट्ने अनि चामल किनेर खाने। इन्द्रबहादुर 45-46 वर्षका भए। कठोर परिश्रम गर्दा पनि दुई छाक खान र एक आङ लाउन जहिले धौधौ पर्थ्यो। कामको खोजीमा टाढा टाढासम्म जाने चलन पुर्ख्यौली भइसकेको थियो। इन्द्रबहादुरलाई पनि कामले कहाँ कहाँ पुर्याएन र। सडक खन्न रसुवाको धुन्चे पुगे, नारायणगढ मुगलिन बाटो खने, पोखरा पनि गए, एक बाजी डोटी जिल्ला कि के भन्छ त्यहाँसम्म पुगे, सुर्खेत धनगढी सबै चारेको मैले। आफन्त गुमाएका कतिले ठेकेदारलाई दोषी ठहराएका थिए, तर इन्द्रबहादुरलाई त्यस्तो लागेन। जानेले जान्छु भनिहाले, जान्न भन्दा कर लाग्ने थिएन। म जान्न भनेको मान्छेलाई उसले बोकेर लगेको होइन। एकछिन कुराकानी गरेपछि उनमा छोरो आउँछ कि भन्ने आशा फेरि पलायो। छिटो आए माघे सङ्क्रान्तिमा र ढिलो साउनमुनि सङ्क्रान्तिमा आइपुग्छौँ भनेका थिए तिनीहरूले। चाउने सङ्क्रान्ति आउन 10 दिन बाकी थियो। बाँचेको भए ऊ अबको 10 दिनमा 15 वर्ष पुरा गरेर 16 वर्ष लाग्थ्यो। अझ आश गर्दैछौँ हामी त। क्रिया गरेको भए पनि मेरो मनमा त अझै आउँछ भन्ने आश छ। आयो भने क्रिया उल्टाएर घरभित्र हुल्छौँ। मऱ्यो भनेर क्रिया गरिसकेको मान्छे जिउँदै फेला परे उसको क्रिया उल्टाएर मात्र घरभित्र हुल्ने चलन छ। बाउ भनेर बोलाउन आउँछ कि, आमा भनेर बोलाउन आउँछ कि, जजलको आइरहन्छ, आउन त आउँछ कि आउँदैन, जजलको मात्र हो, साँच्चै त के आउँथ्यो र। बिचरा मारिएको 4 महिना भइसकेको थियो। इन्द्रबहादुर, उनका एक छोरी र एक छोरालाई घरमै छाडेर हामी फेरि अमरबहादुरका घरमा फर्क्यौँ। इन्द्रबहादुरको मन घरमा अडिएन सकेर हाम्रा पछि पछि पो हिँडेछन्। हामी अमरबहादुर कहाँ पुग्ने बित्तिकै उनी पनि टुप्लुक्क आइपुगे। अमरबहादुर बिहानैदेखि एउटै आसनमा अर्थात् टुक्रुक्क बसेका थिए। उनकै छेउमा उनकै आसनको नक्कल गरे झेँगरी बसे इन्द्रबहादुर। बाँसको नलीमा हुक्का खाइरहेका अमरबहादुरले लामो सरको धुवा तानेर हुक्का इन्द्रबहादुरलाई दिए। दुःखका कुरा सुन्दा सुन्दा हाम्रो मन त्यसै अगाए जस्तो भएको थियो। तर बिहान पनि केही नखाएकाले हामीले भात खानै पर्थ्यो। धनमायाले भात खान बोलाएपछि हामी भित्र पस्यौँ र हुक्दी बजारमा किनेको मोटो चामलको भात र फर्सीका मुन्टा खायौँ। केही बेर रोकेको पानी हामीले खाना खाँदै गर्दा फेरि दर्कियो। त्यस झरीमा हिँड्न मन थिएन, तर नहिँडेर सुख पनि थिएन। अरू दुई घर परिवारलाई भेटेर बेलुका हामीले विष्णु सरको घरमा पुग्नु परेको थियो। 10-15 मिनटमै हामी मनबहादुर बिकको घर पुग्यौँ। मनबहादुर आँगनमा जोडिएको बारीको पाटोमा घाँस काट्दै थिए। हामी बारीमै गएपछि उनी घाँसको भारी बाँधेर घरतिर लागे। हामीलाई पनि घरतिरै बोलाए। मनबहादुरको अवस्था अरूको भन्दा फरक थियो। उनलाई मरेर गएको आफ्नै छोरो राजकुमारसँग पनि अलिअलि रिस उठेको थियो। उनले भने, मैले नजा बाबु भनेको थिएँ, मानेन। यहीँ बसेर हामीलाई काम सघा भनेको थिएँ। घाँस काटेपछि भैँसीलाई खुवाउन पाइन्छ, भैँसी पालेपछि मल हुन्छ, मल भएपछि मकैमा ठुला घोगा लाग्छन् भनेको थिएँ। त्यसो भन्दा बाबुआमासित नबोलिकन भात नखाइकन हात पछाडि लगाएर हिँड्यो। साथीको लय लयमा लागेर हामीले दुःख पायौँ। दुई चार पैसा कमाएर ल्याऊ भनेर पठाएको होइन, सरसल्लाह भएर गएको पनि होइन। मान्छे मारिएको तीन महिनापछि गएको जेठमा ठेकेदार केदार खड्काले आफ्नो कम्पनीका तर्फबाट कालीकोट लगेका 17 मजदुरका परिवारलाई काठमाडौँ बोलाएका थिए। उनीहरूको पाकेको ज्याला र 30 दिनको ज्याला बराबर किरिया खर्च बाँडेका थिए। काठमाडौँ जाँदा मनकुमारलाई छोरा खोज्न गए जस्तो लागेको थियो, तर त्यहाँ छोराले कमाएको ज्याला र किरिया खर्च थाप्नु पर्यो। त्यसपछि उनलाई आफ्नो 15 वर्षको छोरो सकिएछ भन्ने लाग्यो। छोरो बाँचेको भए त आफ्नो ज्याला आफै बुझेर ल्याइहाल्थ्यो नि भनेर उनले छोराको किरिया गरे। उनी हताश, दिगदार, थकित र दुःखी थिए। संसारसँग, आफैसँग, सबैसँग रिसाएका थिए। झोकमा उनले भने, हामीले काज किरिया गरिसक्यौँ, अब छोरो आयो भने अर्को बाटो देखाइदिनु। अनि तुरुन्तै शान्त भए। होसमा आएर भने, रोगी भएर अस्पताल लगेको थिएन, धामी झाँक्री लगाएको थिएन, कमाउन भनेर गएको छोरो जसरी गएको थियो त्यसरी नै आउँछ जस्तो लाग्छ। उनले आफ्नो छाती देखाएर भने, यहाँ त कोक्काइरहेको छ नि। 15 वर्षको कलिलो 6 कक्षामा पढ्दै गरेको छोरो बिरानो ठाउँमा मर्दा बाबाआमालाई मन थाम्न कठिन हुनु स्वाभाविकै हो। त्यसमाथि गरिब भए पनि उनीहरूले छोरालाई राम्रैसँग पालेका थिए। क्यार केही अघि मनबहादुरले भनेका थिए, घर छाडेर एक्लै हुग्दी बजार पनि गएको थिएन, काम गर्ने उमेर भएकै थिएन। सबै आमालाई छोरो मरेको पीडा थियो, तर राजकुमारकी आमालाई जति पीडा सायद कसैलाई थिएन। उनले भनिन्, के भयो, कसो भयो, के गरेर मर्यो, कसो भयो जस्तो लाग्छ, आउँछ कि जस्तो लाग्छ यो मनमा, कहाँ आउनु, आउने बाटो काटियो। अरे, मेरो छोरा जस्ताको तस्तै उभ्याउने मान्छे कहाँ पाइएला, घरबाट जसरी गएको उसै गरी आइदियो हुन्थ्यो जस्तो लाग्दैछ। यस्तै गरेर रोई रोई बस्दा शरीर यस्तो भइसक्यो, शोक लाग्यो। उनले कति बेला बोलेको र कति बेला रोएको छुट्याउन सकिँदैनथ्यो। यति भनिसकेपछि उनी निकै बेर बोलिन। आफूले नजा भन्दा भन्दै छोरो कालीकोट गएकोमा पनि उनलाई आफ्नो लोग्नेलाई जस्तो रिस उठेको थिएन। निकै बेर थकाइ मारेपछि उनी फेरि बोल्न थालिन्। मन परेको लुगा लगाउने मन थियो कि, कमाएर ल्याएर आमा बाबु पाल्छु भन्ने लागेको थियो कि, गरिब गुरुवाको छोरा परदेशमा मिठो खाना पाउँछु भन्ने आश थियो कि, घरमा 6 महिना सहकाल 6 महिना अनिकाल, दुःख बुझ्यो होला र त नजा नजा भन्दा पनि गयो, त्यस्तो छोरा कहाँ पाउनु। हरेक कुरा भनिसकेपछि उनी मेरो बाबु कसरी आउला भन्थिन् र रुन्थिन्। एक घन्टामा 1 मिनट मात्र मन बुझ्छ, छोरा बित्यो रे भन्ने सुनेदेखि यत्तिकै हो सधैँ, उडेर सुतेर ढलेर के गरी बसौँ जस्तो लाग्छ। सास मात्रै भए पनि अड्याएर बाँच्नै पर्यो, जे भए पनि काम गर्नै पर्यो, यत्र बच्चाले के काम गर्छन्। उनले आफ्ना 7-8 वर्षका 2 छोराछोरीतिर देखाएर भनिन्, सकी नसकी धसारी धसारी गाईबस्तुलाई स्याहार्नु पर्यो, उसले सकिया छैन भन्दैन पशुले, थलाबाट दाम्लो चुडालेर गइहाल्छ। उनका जेठा छोरा ड्राइभर छन्, उनको घर थानसिङमा न गाडी आइपुग्छ न उनका ड्राइभर छोरा। घरमा भएका 2 जना छोराछोरी सानै थिए, न काम न त शोक बाँड्न सघाउन सक्थे, यसैले काम र शोक दुवैको बोझ बुढाबुढीमाथि खनिएको थियो। अरूका बाबु रोए आमाले, आमा रोए बाबुले सम्झाउने गर्थे, यस घरमा भने एउटा रोए अर्को पनि रुन्थे। श्रुति सम्वेकमा हामी मोहन मैनालीको नियात्रा मान्ठा डराएको जुगको वाचन सुनिरहेका छौं। यसको बाँकी अंश वाचन लिएर केही बेरमा आउनेछौ, उज्यालो सुन्दै गर्नुहोला।
उज्यालो सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
कार्यक्रम श्रुति सम्वेगमा तपाईँलाई फेरि स्वागत छ। श्रुति सम्वेग तपाईँ अहिले उज्यालो रेडियो नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न रेडियो स्टेशनहरूबाट सुनिरहनु भएको छ। उज्यालो अनलाइन.com र मोबाइलको उज्यालो एप्लिकेशनबाट पनि तपाईँ श्रुति सम्वेग अहिले सुन्न सकिरहनु भएको छ र कुनै पनि बेला यो कार्यक्रम डाउनलोड गर्न पनि सक्नुहुन्छ। हामी श्रुति सम्वेगमा मोहन मैनालीको नियात्रा मान्ठा डराएको जुगको वाचन सुनिरहेका छौं। मान्ठा डराएको जुगको तेस्रो श्रृङ्खलामा हामी जोगीमारा धादिङको प्रसंगमा छौं र अब हामीले वाचन गर्ने शीर्षक छ फोटो मात्र छ। मनबहादुरका हामी धेरै बेर बसेनौं। यसका दुई कारण थिए। पहिलो, उनीहरूको दुःख पुकार सुन्न गाह्रो पर्दै गएको थियो। दोस्रो, हामीसँग धेरै समय थिएन। हामीले आज मनबहादुरका भाइ ज्ञानबहादुरलाई भेट्नुपर्ने थियो, जसका दुईजना छोरा कालीकोटमा मारिएका थिए। मनबहादुर कहाँबाट हिँड्दा हामीलाई लाग्यो, एकजना छोरा मरेका बाबुआमाको त यो हाल छ भने दुईजना छोरा मारिएका बाबुआमाको गति के होला। अलिकति तेर्सो र अलिकति ओह्रालो झरेपछि हामी खरले छाएको, रातो माटोले लिपेको ज्ञानबहादुरको सानो झोप्रोमा पुग्यौं। पानी पूरी नरोकिएकाले होला ज्ञानबहादुर, उनकी जहान बुद्धि सरा, उनीहरूका तीन छोरी र एकजना छोरा सिकुवामा बसेका थिए। पोहोर मङ्सिरसम्म यस घरको कुरा अर्कै थियो। ज्ञानबहादुर र बुद्धि सरा विश्वकर्माका दुई बुढाबुढी, तीन छोरा, दुई बुहारी, तीन छोरी र एक नातिनी भएको सुन्दर घर थियो। घरमै र बाहिर गएर कमाएर जसोतसो जीवन गुजारा भइरहेको थियो। तर कालीकोटमा 30 वर्षको जेठो छोरो टेकबहादुर र 25 वर्षको माइलो छोरो सानु मारिएपछि उनीहरूको घर उजाडियो। जा नागरिकताले त फोटो देखाइदिउ, छोराको फोटो पनि छ। ज्ञानबहादुरले टोकामा बसेकी आफ्नो जहान बुद्धिसरालाई हराए। बुद्धिसराले माथिल्लो तलामा गएर बाकसमा राखेको नेपाली नागरिकताको प्रमाणपत्र ल्याएर लोग्नेलाई दिइन्। उनले हामीलाई देखाए। छोराको नागरिकताको प्रमाणपत्र भनेको त बाबुको रहेछ। प्लास्टिकको खोलभित्र राखिएको आफ्नो नागरिकताको प्रमाणपत्रको दाहिने कुनामा ज्ञानबहादुरले जेठो छोराको फोटो राखेका रहेछन्। शिरमा ढाका टोपी र आङमा कोठे सर्ट लगाएका, बाबुका जस्तै छोटा जुङ्गा पालेका, फोटोमा दुरुस्त बाबु जस्तै देखिन्थे उनका जेठा छोरा। दुवै कान देखिएको ब्ल्याक एन्ड व्हाइट फोटो नागरिकताको प्रमाणपत्र बनाउनका लागि खिचिएको होला। जेठ अन्तिम हप्ता ठेकेदारले छोराहरूको पाकेको ज्याला आफूलाई दिएपछि ज्ञानबहादुरले आफ्ना छोराहरू मरेको विश्वास गरे। गएको दुई हप्ता भाइ छोराको काजक्रिया गरे। न त लास पाएँ, न त सास पाएँ, विश्वासमा विश्वमा छोराको क्रिया गरे। क्रिया सकेको भोलिपल्ट जेठी बुहारी माइत गई, पर्सिपल्ट माइली बुहारी पनि नातिनी लिएर माइत हिँडे। बसेर खाइदिएको भए छोरो मानेर राख्ने थिए, तर उनीहरू माइत हिँडे। ज्ञानबहादुरले भने, सासू ससुरा र बुहारीको सम्बन्ध छोरामा अडिएको हुन्छ। जसले सम्बन्ध अडियाएको थियो उही मरेर गएपछि बुहारीहरू माइत हिँड्नु अन्यथा होइन। तर यसबाट ज्ञानबहादुरको परिवारलाई थप चोट लागेको थियो। दुईजना मरे भनेको पाँचजना घरबाट निस्के। आमा बुद्धिसराले भइन्, एउटा घाउ लाग्दा त कति दुख्छ, दुईवटा चोट लागेको छ मलाई। ज्ञानबहादुरको परिवारमा तीनवटा छोरी, कान्छो छोरो र बुढाबुढी थिए। मेरा सुखका दिन गए। 11 जनाको जहानमा अहिले 6 जना बस्नु परेको छ। 11 जना जहान थियो मेरो, उनले भने। ज्ञानबहादुरले आफ्ना दुईजना छोरा मारिएको हल्ला 2058 चैत 1 गते सुनेका थिए। बारीमा मकै छर्ने बेला भएको थियो। उनले बारीमा गोरु नारेका थिए। नराम्रो खबर सुन्ने बित्तिकै उनी 9-10 वर्षको छोरालाई सके जोत्न सके गोरु फुकाइदिए, म छोराहरूको खबर बुझ्न हिँडे भनेर ओह्रालो लागे। जोगीमारा गाविस कार्यालय भएको ठाउँ मजिमटार बजार पुग्दा अरू आफन्त पनि भेला भइसकेका रहेछन्। कसले कता फोन गरे, कसले कता फोन गरे केही पत्तो लागेन। अन्य लामो समय रहिरह्यो। उनीहरूले गाविस अध्यक्षलाई गुहारे, आफ्ना सांसद गुहारे, आफन्तलाई कालीकोट लैजाने ठेकेदार कम्पनी गुहारे, तर प्रष्ट जानकारी कतैबाट पाउन सकेनन्। आफन्तको दुःखद खबर सुन्न लामो समय पर्खनुपर्ने पीडा तन्किँदै गयो। Thank you. छोराको खोज खबरमा हिँड्नु कि यता खेती पो गर्नु कि रोएको रोही छु आँसु भाउँदैन आँखा भाउँदैन नभएर के गर्नु चार पाउ टेकेर खेती गर्नै पर्यो वैशाखको अन्तिममा मकै छरिसक्यो उनले भने ढिलो छरेको हुनाले यहाँका सबैको मकै बाली बिग्रेको थियो एक दिन बिराएर तल हिँडेको छु सरबजारमा कुनै साथीभाइले मलाई सहायता पो दिन्छन् कि मेरो छोरो पो ल्याइदिन सक्छन् कि नेपालको मान्छेको लास नेपालमा बित्दा नेपालमै आइपुग्दैन भने मैले कसो गर्ने के गर्ने भनेर रोएको छु जम्ला हात गरेको छु मेरो लागि सहयोग गर्ने कोही भएन हजुर त्यति बेलाको कुरा असार अन्त्यमा सम्झदा पनि ज्ञानबहादुरका आँखामा आँसु टलपल टलपल भएका थिए त्यसो त ज्ञानबहादुर समेतका जोगीमाराका पीडितलाई कसैले सहयोग नगरेको भने होइन ज्ञानबहादुरलाई थाहा नभएको मात्र हो जोगीमारा गाविसका अध्यक्ष टङ्कमल्लले पनि यस मामिलामा सकेको सहयोग गरेका थिए जेठको अन्त्यमा मारिएका मजदुरहरूको ज्याला बुझ्न काठमाडौँ जाँदा पनि उनले निकै मद्दत गरेका थिए यो कुरा डम्बरबहादुर थापाले अलिअघि हामीलाई भनेका थिए अध्यक्षले त अलिअलि सहयोग गरे प्रजा बुढाहरूमध्ये कोही छड्के भोटो बाँधेर गएका थिए कोही लुगा छैन भन्थे एक छाक भात खुवाए बरा सबैलाई जाने बेला गाडी भाडा उनीले हालिदिए आउँदा भने आफ्नो आफ्नो भाडा तिरेर आयौँ कालीकोटी विमानस्थल खन्न ठेक्का पाएको कम्पनी शुभकार्की निर्माण सेवाले पेटी कन्ट्राक्टर कुमार थापासहित आफ्ना 20 कामदार हराइरहेकाले तिनको खोजीका लागि निर्माण व्यवसायी महासङ्घ मार्फत नागरिक उड्डयन प्राधिकरणमा चैत अन्त्यतिर निवेदन दिएको थियो आफ्नो फिल्ड अफिस र सुपरभाइजरले ती कामदार मारिएको पुष्टि गरेपछि प्राधिकरणले पर्यटन मन्त्रालयमा लेखी पठायो मन्त्रालयले भने सो फाइल थन्काइदियो ठेकेदारले राष्ट्रिय मानवाधिकार आयोगमा पनि चैतको अन्त्यमै उजुरी दिएका थिए मानवाधिकार आयोगले यस विषयमा गृह र रक्षा मन्त्रालयसँग सोधेको थियो गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालय र कालीकोटको सिडिओसँग जानकारी मागिएको छ भनी जवाफ दिएको थियो रक्षा मन्त्रालयले भने आयोगको पत्रको वास्तै गरेको थिएन कालीकोटका सांसद प्रेमबहादुर सिंह र धादिङका सांसद राजेन्द्र पाण्डेले यस विषयमा संसदमा पटक पटक कुरा उठाएका थिए संकटकालमा भएका मानवाधिकार उल्लङ्घनको अनुगमन गर्न नेकपा एमाले गठन गरेको समितिले प्रधानमन्त्री गृहमन्त्री र यस्तै विषय हेर्न बनाइएको बिना विभागीय मन्त्री ऋषिकेश गौतमको संयोजकत्वमा गठित समितिलाई यस विषयमा जानकारी गराएको थियो निर्माण व्यवसायी संघको प्रतिनिधि मण्डलले पनि 2058 चैत अन्त्यतिर यस विषयमा मन्त्री गौतमको ध्यानाकर्षण गराएको थियो धादिङका सांसद राजेन्द्र पाण्डेका अनुसार मृतकका आफन्तले क्षतिपूर्तिको माग राखी लेखेको निवेदन र जोगीमारा गाविसको सिफारिस पत्र चैतको शुरूतिरै प्रधानमन्त्रीका साथै बिना विभागीय मन्त्री गौतमलाई दिइएको थियो एक हप्तापछि काठमाडौँ फर्केर मैले समितिका सचिवलाई उनकै अफिसमा भेटेर सोद्धा उनले त्यस्तो निवेदन नै नआएको बताएका थिए त्यसको अर्थ हुन्थ्यो मन्त्रीले त्यो निवेदन फोहोर फाल्ने भाँडोमा मिल्काइदिए मानिसको जीवज्यानको रक्षा गर्ने सरकार नै बैरी भएपछि कसैको केही लागेन त्यति बेला प्रधानमन्त्री सेनालाई मन नपर्ने काम गर्न सक्दैनथे भन्ने प्रश्न थियो सत्तारूढ दलका केही सांसदलाई सत्ताको मात लागेको थियो एकजना सांसदले त भनेका पनि थिए माओवादी नभए धादिङका मान्छे किन कालीकोट जान्थे कमाउनका लागि कहाँदेखि कहाँसम्म पुग्न बाध्य जनताका प्रतिनिधिले नै देशभित्र एक ठाउँबाट अर्को ठाउँ हिँड्नुलाई अपराध ठानिदिएपछि कसको के लाग्छ र ज्ञानबहादुरका निकै बेर कुराकानी गरेपछि उनीहरूसँग बिदा मागेर हामी फर्क्यौँ दिन ढल्किसकेको थियो शरीर भिजेको थियो बिहानदेखिको हिँडाली थाकेको थियो खुट्टा जुकाले टोकेका थिए दुःख पीडा आक्रोश अन्योल सुन्दा सुन्दा र देख्दा देख्दा दिमाग गलिसकेको थियो एउटा उकालो चढ्न त्यसपछि एउटा डाँडालाई आधा फन्को मार्न र त्यहाँबाट चिप्लो बाटो ओह्रालो झर्न अझै बाँकी थियो पानी अझै पर्न सक्थ्यो बाटोभरि स्याउस्याउती भएर मान्छे कति बेला आउलान् भनेर गन्ध सोग्न मुख ठाडो पारेर हामीलाई पर्खी बसेका जुकाले रगत खुवाउन बाँकी नै थियो ज्ञानबहादुरको घरभन्दा अलिक माथि आइपुग्दा हामीले राजकुमारकी आमालाई भेट्यौँ उनी बाख्रा चराउन आएकी रहेछन् त्यति बेला पनि उनी आफ्नो ज्यान धान्न सक्ने अवस्थामा थिइनन् झोक्राएर बसेकी थिइन् उनले 1.5 घन्टा अगाडि भनेका कुरा उकालोभरि मेरा कानमा बजिरहे मेरो बाबु कहाँबाट आउला कताबाट आउला 15 थियो हजुर 15 पुगेको फर्कँदा हामीलाई डर लागे जस्तो उति साह्रो पानी परेन अलिअलि मात्र पर्यो साँझ झमक्काउँदा हामी विष्णु सरको घर पुग्यौँ हामीले रेनकोट खोलेपछि र छाता बन्द गरेपछि पानी रह्यो रातभर एक थोपो पानी परेन आकाशमा झलमल्ल तारा लागे
आ सहेला रे, आ मेरी
2059 असार 21 अलिअलि पानी बिहानैदेखि पर्दै थियो। हामी त्यस्तै पानीमै ओह्रालो झरेर बेलबहादुरको घर पुगेका थियौँ। त्यहाँ दाह संस्कारको काम खिच्दा पनि पानीले हाम्रो कामलाई त्यत्रो बाधा पुर्याएको थिएन। छाता उडेर काम चलेको थियो। राजकुमारको दाह संस्कार सकेर खाना खाइसक्न लाग्दा पानी दर्कियो। यसले हामीलाई दिनुसम्म दुःख दियो। हामीले हिँड्ने बाटो चल्तीको थिएन। अझ बर्खाको बेला त त्यस बाटोमा अक्कल झुक्कल मात्र मानिस हिँड्थे। सुरुमा मकैबारी, त्यसपछि बुट्यान र भुइँ घाँस भएको गोरेटो थियो। छाता ओढ्न नमिल्ने, कतै मकैमा कतै बुट्यानमा अड्केर दुःख दिइरहने। सालिम्बो र खरुकीको घाँस र बुट्यान बाटाभरि लत्रेका थिए। आकाशबाट परेको पानीले लथ्रक्कै भिजेका हामी हिँड्दा यिनमा बसेको शीत सबै हाम्रो जिउमा लाग्थ्यो। अग्लो कान्लामा खोपिएको सानो बाटोमा छेउ लाग्दा कान्ला मुनि पुगिने डर थियो। भित्तातिर लाग्दा शीतले काँधसम्म भिजाउँथ्यो। त्यसमाथि ठाडाखोल्चामा पानी बढेको थियो। बाटोभर कुनै गाउँ थिएन। गैरी गाउँबाट हिँड्ने बेला हामीलाई बाटो देखाउने मानिसले ऊ त्यही डाँडा त हो नि ओसराङ भनेर हातले देखाउँदा त्यहाँ पुग्न त्यति धेरै बेर लाग्ला जस्तो थिएन। गाउँले अढाई तिन घन्टा लाग्छ भन्दा उनीहरूले हामीलाई हिँड्न सक्दैनन् भन्ने ठाने जस्तो लागेको थियो। तर अढाई घन्टा हिँड्दा बल्ल ओसराङ गाउँ छेउ पुग्यौँ। त्यतिन्जेलमा हाम्रो सम्पूर्ण शरीर भिजिसकेको थियो। धन्न गाउँ पुग्ने बेला पानी रह्यो र चर्को घाम लाग्यो। हाम्रो शरीरका लुगा एकैछिनमा सुके। ओसराङ पुग्ने बेला हाम्रो बाटोको दायाँतिर सालको जङ्गलको थुम्को मुनि खरले छाएको दुई तले झुप्रो थियो। चित्रबहादुरको घर यही हो। हामीसँगै गएका एकजना गाउँले देखाए। चित्रबहादुर प्रजा दादिङबाट कालीकोट जाने सबैभन्दा पाका मान्छे थिए। उनी 60 वर्षका थिए। यस उमेरमा उनले यसअघि कहिल्यै नगएको नसुनेको ठाउँ कालीकोट पुग्नु परेको थियो। हामी घर पुग्दा चित्रबहादुरकी जान सुकमाया अलौटो मकै जाँतोमा पिँध्दै थिइन्। अलि धनी मानिसले बारीका मकै राम्ररी पाकिसकेपछि र एक दुई हप्ता सुकिसकेपछि मात्र खाने गर्छन्। तर घरमा खान नहुनेहरू त्यतिन्जेलसम्म पर्खन सक्दैनन्। उनीहरूले बाली राम्ररी पाकिन सक्दै राम्ररी सुकिन सक्दै खान थाल्नुपर्छ। राम्ररी सुकिन सकेको मकै पिन्न सुकमायालाई निकै गाह्रो भएको थियो। यहाँबाट घट्ट निकै टाढा पर्थ्यो। त्यसमाथि राम्ररी नसुकेको मकै घट्टले पिँदैनथ्यो। डेढ वर्षकी कान्छी छोरी डालोमा नाङ्गै बसेर आमाले मकै पिँधेको हेरिरहेकी थिइन्। उनको टाउको र मुखभरि काउ थियो। काउ नभएको अलिकति पनि ठाउँ बाँकी थिएन। काँचो मकैको भात पचाउन नसकेर होला उनलाई पखाल लागेको थियो। हुन त गएको मङ्सिरमा चित्रबहादुर हिँड्ने बेलादेखि नै उनी बिरामी थिइन्। यस्तो अवस्थामा चित्रबहादुर होइन, उनी मरेको खबर घर आइपुग्यो। आफूले कमाएको ज्याला आफै बोकेर आएनन् उनी, अर्कोले ल्याइदियो। छोराछोरीका लागि लुगाफाटो आइपुगेन। ठेकेदारले दिई पठाएको किरिया खर्च आइपुग्यो। लोग्ने मरेको खबर पाएपछि सुकमायाले असाध्यै रोई कराई गरिछन्। अरू पनि कारण थपियो होला। उनको बोली हराएको थियो चौती गरेर, र हाउभाउले मात्र आफ्ना कुरा अरूलाई बताउन सक्थिन्। हामी पुगेको एकछिनमा उनले एउटा छोरालाई साउती गरिन्। बाँदरले मकै खाइसक्न आँट्यो होला, बाँदर रुग्न जा। उनले आफ्नो छोरालाई यसै भनेको हुनुपर्थ्यो। त्यसपछि उनका छोरा बारीतिर लागे। यत्तिकैमा चित्रबहादुरका जेठा छोरा गोविन्द आइपुगे। हामीले उनीसँग लामो कुराकानी गऱ्यौँ। उनले भने ऋण गरेर दसैँ मान्यौँ, साहुहरूले माग्छन् तिर्नु पर्यो। बेच्नका लागि न गोरु छन्, न बाख्रा, न कुखुरा। जिजुबाजुका पालादेखि नै कुल्ली काम गरेर जीवन बिताउने मान्छे हामी। मैले त भनेको थिएँ नजानु बा, ऋण तिर्न कतै कसैसँग मागजुग गरौँला। यति भनिसकेपछि गोविन्द बोल्न सकेनन्। उनको मुटुमा भक्कानु पर्यो। उनले अलिअलि ओठ चलाए, लामो सास ताने, आँखामा आँसु चाहिँ थिएन। बिस सेकेन्ड जति रोकिएपछि उनी फेरि बोल्न थाले। हामीले साहुसँग बेइमान गरेका छैनौँ, त्यसैले ऋण माग्दा कसैले थु भनेर थुक्ने ठाउँ छैन। नजिकै काम खुल्छ होला, त्यहीँ काम गरौँला। टाढा नजानु भन्दा पनि बुढा एक वचन नबोलेर जानुभयो। ऋणले पिरेर 60 वर्ष पुगेको बाउ जबरजस्ती बाटो लागेर जानुभयो। त्यो बेलामा बच्चाहरू मर्न लागेका थिए, अहिल्यै प्राणजाला जस्तो भएको थियो। उनले आफ्ना बाबु हिँडेका दिनको कुरा सुनाए। उता जाने सबै साथीहरू भेला भएका थिए। उनीहरूले तिमी नजाने भए हामी जान्छौँ, तिमी नजाने त भन्दा कालो निलो भएर त्यस्तो बच्चा पनि छाडेर जानुभयो। साउले पिरेर ऋण खाएपछि तिर्नुपर्छ, विमान गर्नु हुँदैन भनेर बडो दुःख कष्ट गरेर जानुभयो। ऋण खाएपछि तिर्नुपर्छ भन्ने नियम चित्रबहादुर जस्तो 200-400 रुपियाँ ऋण लिने गरिबहरूलाई मात्र लागू हुन्छ, अरबौँ ऋण लिनेहरूलाई लाग्दैन। म 5 वर्षको हुँदामा बिति जानुभयो। मेरा 3 जना भाइ थिए, ती सबै सकिहाले गए। घरमा 12 मात्र थियौँ। बालकमा बुबाले मलाई पाल्यो टाल्यो, मर्छ कि बाँच्छ कि भनेर होसियार भएर धेरै दुःख गरेर हुर्काउनु भयो। गोविन्दले आफ्नो बाबुलाई कतै तँ र कतै तपाईँको सम्बोधन गर्दा पनि अस्वाभाविक नै लाग्थ्यो। घर उज्यालो पार्नु पर्यो भनेर गाउँका सबैले भनेपछि उहाँले कान्छी आमा ल्याउनु भयो। गोविन्दले भने चित्रबहादुरकी कान्छी जान सुकमाया लोग्नेभन्दा 20 वर्ष कान्छी थिइन्। उनीपट्टिका 5 जना छोराछोरी कलिलै थिए। सबैभन्दा ठूलो छोरो 14 वर्षको थियो। हामीलाई बाबुको अनुहार देख्न पाए हुने थियो। सरकारको पैसाको आश छैन। गोविन्दले एउटै कुरा चाहेका थिए जुन कहिले पनि पुरा हुन सक्दैन थियो। हाम्रो चित्त कति दुख्यो, आँसु कति बग्यो, कति पीरले बसेका छौँ, गोविन्दले भने। साँझ पर्न लागेपछि हामी चित्रबहादुर कहाँबाट हिँड्यौँ। ओसराङमा कस कहाँ बास बस्न राम्रो हुन्छ भनेर हामीले गैरी गाउँका मानिसलाई सोधेका थियौँ। उनीहरूले भनेका थिए ओसराङभरमा 4 जना पाउनलाई खुवाउन सक्ने अन्न र सुताउन पुग्ने ठाउँ पूर्णबहादुरको घरमा मात्र छ। गाउँमा आउने सबै मानिस बास बस्नुपर्दा पूर्णबहादुर कहाँ बस्छन्, खाना खानुपर्दा उनी कहाँ खान्छन्। पूर्णबहादुरकी जान सबैलाई खुला दिलले बास बसाउँछिन्, खाना खुवाउँथिन्। दिनभरको कामले गलेको शरीर भन्दिनन्, दुःख मान्दिनन्। पूर्णबहादुर कहाँ पुग्दा बाख्रा चराउन गएको उनको 7-8 वर्षको छोरो भर्खरै घर आइपुगेको रहेछ। हामीले जुत्ता खोलेर पिँढीको खाटमा बस्न लाग्दा ऊ भागेर भित्र पस्यो। एकछिनपछि ढोकामा देखा पर्यो। हामीले जति बोलाउन खोजे पनि बोलेन। सरहरूलाई देखेर उसको साथ त गएको छ, उनकी आमाले भनिन्। हामीलाई देख्दा उसको साथो जानुपर्ने कुनै कारण थिएन। एकैछिनमा उनकी आमाले कुरा खोलिन्। ऊ केही पहिले मात्र बाख्रा जङ्गलमै छोडेर दौड्दै घर आएको रहेछ। घर आइपुगेर उसले आमालाई भनेको रहेछ, एक हुल सेना आएका छन्, बन्दुक पनि बोकेका छन्। बाख्रा चराउन गएको बेला ऊ गुलेली चलाउने तालिम लिँदो रहेछ आफै गुरु भनेर। ससाना ढुङ्गा गुलेलीमा राखेर चरालाई हिर्काउने कोसिस गर्दो रहेछ। यता आइरहेका हामीलाई उसले सेना ठानेछ। हाम्रा साथी काजीले क्यामेरा अडाउने साधन ट्राइपड काकीमुनि झुन्ड्याएका थिए। त्यसलाई बच्चाले ठूलो बन्दुक पनि ठानेछ र हामीले उसको गुलेली लगिदिने हौ कि भनी डराएछ। त्यसपछि दौडेको केटो घर आइपुगेर गुलेली आमालाई दिएपछि मात्र रोकिएछ। आमाले घरभित्रको दलिनमा गुलेली लुकाइदिएपछि मात्र ऊ अलि ढुक्क भएको रहेछ। त्यसको केही बेरपछि तिनै सेना त्यही बन्दुक बोकेर आफ्नै घर आइपुगेपछि उसको फेरि सातो गएछ। गाउँले समेत हामी 6 जना थियौँ। तैपनि माथि जङ्गलबाट उसले हामीलाई एक हुल देखेछ। सानो लामो झोलामा हालेर काँधमुनि सिधा पारेर बोकेको 3 फिट लामो ट्राइपड अर्थात् भिडियो क्यामेराको खुट्टा नजिकबाट देख्दा पुलिस र सेना त झस्किने गर्छन्। बिचरा बालक किन नझस्कियोस्। हामीले ट्राइपड खोल्यौँ। बन्दुक ठानेको चिज खोल्दा अर्कै चिज निस्केको देखेर उसको डर अलिक कम भयो। राति खाना फर्खँदै बसेका बेला सती बन्ज्याङका चक्कबहादुर बलछाने आफ्ना केही साथीका साथमा आइपुगे। उनी 2 महिनासम्म कोटबाडा एयरपोर्टमा काम गरेर माघमा घर फर्केका थिए। उनीसँग आज दिउँसो गैरी गाउँबाट ओसराङ आउँदा पनि भेट भएको थियो। त्यति बेला उनले हामीसँग कुराकानी गर्न मानेका थिएनन्। राति मान्लान् कि भनेर एकपटक कोसिस गऱ्यौँ, तैपनि मानेनन्। उनीसँगै घर फर्केका बेलबहादुर बिकले हामीलाई हिजै प्रशस्त कुरा बताइसकेका थिए। चक्कबहादुरका नयाँ कुरा आउने सम्भावना थिएन, त्यसैले हामीले उनलाई हामीसँग कुरा गर्न धेरै बिन्ती भाव गरेनौँ। मोहन मैनालीको नियात्रा मान्ठा डराएको जुग यसको तेस्रो श्रृङ्खला हामीले आज 62 पृष्ठमा ल्याएर रोकेका छौँ। हामी तपाईँलाई श्रृङ्खलाबद्ध रूपमा हरेक मङ्गलबार मान्ठा डराएको जुग सुनाउन थालेका छौँ र तेस्रो श्रृङ्खला पछि आज समय सकिएको छ। अर्को साता चौथो श्रृङ्खला लिएर आउनेछौँ। तबसम्मका लागि प्राविधिक साथी सशिन्द्र गौतम र म अच्युत घिमिरी बिदा चाहन्छौँ। नमस्कार, शुभरात्रि।
De re din tan na na